यहाँ उपस्थित क्रिस्चियन मित्रहरूलाई जय मसीह र मेरी क्रिसमस। राम्रा निमन्त्रण स्वीकार गरी आउनुभएका हाम्रा अतिथि महानुभावहरूलाई विशेष स्वागत र यहाँहरूलाई पनि मेरी क्रिसमस र मेरो तर्फबाट नमस्कार। सायद यहाँहरू सबैको मनमा यतिखेर एउटा जिज्ञासा चलिरहेको होला कि क्रिस्चियनहरूले किन क्रिसमस मनाउँछन्, क्रिसमस मनाउनुको पछाडि के कस्ता कारणहरू छन्, अथवा क्रिसमस उत्सवको केन्द्रमा के छ। अनि यो प्रश्नहरू स्वाभाविक प्रश्नहरू हुन्, यस्तो प्रकारको जिज्ञासाहरू सामान्य हुन्, उचित छन्। र म तपाईँलाई बताउन चाहन्छु क्रिसमस के को बारेमा। तर त्योभन्दा पहिले क्रिसमस के को बारेमा होइन म अलिकति स्पष्टीकरण गराउन चाहन्छु। क्रिसमस पक्कै पनि सान्टा क्लजको बारेमा होइन। तपाईँले देख्नुभएको छ रातलाई टोपी लगाएको, जुङ्गा भएको, सेतो रातो ठुलो एउटा वस्त्रमा प्रस्तुत हुने क्रिसमस सान्टा क्लजको बारेमा होइन, क्रिसमस क्रिसमस ट्रीको बारेमा होइन, झिलिमिली बत्तीहरूको बारेमा होइन, क्रिसमस मिठो परिकारहरूको बारेमा होइन, नयाँ लुगा फाटाको बारेमा होइन, क्यारोलको बारेमा पनि होइन, क्रिसमस क्रिसमस उपहार आदान प्रदानको बारेमा पनि होइन, क्रिसमस मनोरञ्जनको बारेमा पनि होइन। सो यदि मनोरञ्जन हामी चाहन्छौँ भने हामी मुन्द्रेको कमेडी क्लब हेर्दा भइहाल्छ, अथवा अहिले चलिरहेको कमेडी च्याम्पियन। सो किन क्रिसमस यी सबै कुराहरूको बारेमा होइन, किनकि हामी सबैको सबभन्दा ठुलो आवश्यकता मनोरञ्जन भन्दा पनि, लुगाफाटा भन्दा पनि, हाम्रो करियर भन्दा पनि, मिठो परिकार खाना यी सबैभन्दा पनि केही छ। त्यसकारण क्रिसमस यी सबै कुराहरूको बारेमा होइन, क्रिसमस धार्मिक क्रियाकलापको बारेमा होइन, बाहिरी रीति रिवाजको बारेमा होइन, क्रिसमस एक व्यक्तिको बारेमा हो। क्रिसमस इज अबाउट अ पर्सन, र त्यो व्यक्ति ख्रिस्ट हुनुहुन्छ। हामी क्रिसमस मनाउँछौँ किनकि हामी ख्रिस्ट मनाउँछौँ। ख्रिस्ट नमनाउनेले क्रिसमस मनाउँदा त्यसको कुनै औचित्य नै रहँदैन, एउटा उत्सवमै सीमित हुन्छ। सो क्रिसमस उत्सव पछाडिको मुख्य कारण ख्रिस्ट हुनुहुन्छ। सो क्रिसमसको केन्द्रमा येशु ख्रिस्ट हुनुहुन्छ। येशु ख्रिस्ट जो लगभग 2000 वर्ष पहिले यस संसारमा आउनुभयो। तर हामीले फेरि प्रश्न गर्न सक्छौँ कि ख्रिस्ट किन आउनुभयो, ख्रिस्ट यस संसारमा किन आउनुभयो। यही प्रश्नको उत्तर हामी आजको वचनको मूल पाठमा पाउँछौँ। र कृपया तपाईँसँग बाइबल छ भने पहिलो तिमोथी 1:15 पल्टाउनुहोस् भन्ने म अनुरोध गर्दछु। तपाईँसँग बाइबल छैन भने तपाईँसँग बुलेटिन छ, यो तपाईँ सबैले पाउनुभएको छ, विशेष गरी हाम्रो पाहुना जीवहरूले। र तपाईँले यसको 20 हेर्नुभयो भने भजनहरूको पछाडि आजको वचन खण्डहरू भनेर यहाँ दिएको छ, र मैले बाइबलबाट पढ्न लागेको मूलपाठ अथवा एउटा वचनको खण्ड यहाँ तपाईँको सजिलोको निम्ति भनेर यहाँनिर हामीले छपाएका छौँ। आजको वचन खण्डहरूको मुनि हेर्नुभयो भने तपाईँले पहिलो तिमोथी 1:15 देख्नुहुन्छ, र त्यसपछि तपाईँले यूहन्ना देख्नुहुन्छ, कलोसी देख्नुहुन्छ, लुका देख्नुहुन्छ। आज आवश्यक विभिन्न वचनको खण्डहरूलाई यहाँनिर तपाईँहरूको सजिलोको निम्ति भनेर हामी यहाँ राखेका छौँ। सो जसै म पढ्छु कृपया पहिलो तिमोथी 1:15 हेर्नुहोला। तपाईँहरूसँग बाइबल छ भने तपाईँले आफ्नो बाइबलमा हेर्न सक्नुहुन्छ। पहिलो तिमोथी 1:15 यहाँ यसरी लेखिएको छ, यो वचन हर प्रकारले ग्रहण योग्य छ कि पापीहरूलाई उद्धार गर्न येशु ख्रिस्ट संसारमा आउनुभयो, र पापीहरूमा म सबैभन्दा मुख्य हुँ। सो फेरि म दोहोऱ्याएर पढ्न चाहन्छु, यो वचन हर प्रकारले ग्रहण योग्य छ कि पापीहरूलाई उद्धार गर्न येशु ख्रिस्ट संसारमा आउनुभयो, र पापीहरूमा म सबैभन्दा मुख्य छु। सो वचनमा अगाडि बढ्न पहिले म तपाईँहरूको दिमागमा चलिरहेको एउटा प्रश्नको उत्तर दिन चाहन्छु। सायद तपाईँले सोचिराख्नु भयो होला कि हामी बाइबललाई भरोसा गर्न सक्छौँ, क्यान वी ट्रस्ट द बाइबल, कि बाइबल एउटा मानिसले लेखेको पुस्तक होइन, बाइबलमा किन भरोसा गर्ने, बाइबलले के भन्छ किन विश्वास गर्ने, कि हामी बाइबलमा विश्वास गर्न सक्छौँ, कि हामी बाइबललाई भरोसा गर्न सक्छौँ। मित्रहरू म भन्न चाहन्छु आत्मविश्वासका साथ कि यस, हामी बाइबललाई भरोसा गर्न सक्छौँ, हामी बाइबललाई विश्वास गर्न सक्छौँ कसरी? बाइबल भरोसा योग्य छ भने यो कहाँ कुन अख्तियारमा लगेर यसलाई छाप लगाएर लिएको छ, प्रमाणित गरेर लिएको छ भने तपाईँले सोध्नु होला फेरि। बाइबललाई कहीँ पनि लगाएर यसलाई प्रमाणीकरण गरेर लिइएको छैन। बाइबल भरोसा योग्यको छ भनेर कहीँ कुनै ठुलो उच्च अख्तियारमा लगेर यसलाई अनुमोदन गरेर अप्रुभ गरेर यसलाई प्रमाणीकरण भेरिफाई गरेर लिएको छैन। किन? किनकि बाइबलले आफ्नो प्रमाण आफै दिन्छ। बाइबल नै सबैभन्दा सर्वोच्च अख्तियार हो। बाइबलभन्दा माथि कुनै अर्को अख्तियार छैन। बाइबलले आफ्नो विषयमा आफै बोल्छ। त्यही भएर हामी बाइबललाई भरोसा गर्न सक्छौँ किनकि बाइबल सो प्रमाणकारी छ। आफ्नो प्रमाण आफै दिन्छ। त्यति मात्र होइन, बाइबल परमेश्वरको वचन हो, जुन वचन मानव लेखकहरूद्वारा हामी कहाँ आएको छ। त्यसैले हामीले बाइबलले जे भन्छ त्यो भरोसा गर्न सक्छौँ। र बाइबल यहाँ अहिले भर्खरै हामीले पढेको खण्ड आफैले पहिलो तिमोथी 1:15 भन्दैछ। बाइबल आफ्नो बारेमा दावी गर्दैछ। के भन्दैछ हेर्नुहोस् त, कसरी सुरु भएको छ पल? यो वचन हर प्रकारले के छ? ग्रहण योग्य छ। वचनले वचनको विषयमा दावी गर्दैछ। के दावी गर्दैछ? यो वचन हामी भरोसा गर्न सक्छौँ, यो वचन भरोसाको योग्यको छ, हामी यसमा विश्वास गर्न सक्छौँ, यो वचन त्यति मात्र होइन यसलाई लिएर हामी यसलाई ग्रहण गर्न सक्छौँ, यो वचनलाई हामी लिएर हामी चुपचाप न्युट्रल र तथस्थ अवस्थामा बस्न सक्दैनौँ। मैले सुने मलाई यससँग लिनु दिनु केही छैन भन्न सक्दैनौँ। तर यो वचनले हामीबाट प्रत्युत्तर पनि माग्दछ, किनकि परमेश्वरको वचन जिउँदो वचन हो। यस वचनले हामीमा पापी मानिसहरूबाट जहिले पनि प्रत्युत्तर खोज्दछ। सो यो भरोसा योग्य र हर प्रकारले ग्रहण योग्य वचन चाहिँ के हो त? त्यसो भए हामीलाई यहाँ लेखकले के भन्न खोजिराख्नु भएको छ? उहाँले हामीलाई यो वचन हर प्रकारले ग्रहण योग्य छ भन्नुहुँदैछ। कुन वचन? कुन वचन हामीले सुन्ने? के को बारेमा? त्यो यही हो कि पापीहरूलाई उद्धार गर्न ख्रिस्ट येशु ख्रिस्ट संसारमा आउनुभयो। यो वचन भरोसा योग्य छ, यो वचन ग्रहण योग्य छ, हामी यसमा विश्वास गर्न सक्छौँ। यो मानव निर्मित कथा होइन, यो मिथ्या होइन, कसैले लेखेको उपन्यास होइन, यो सत्य वचन हो, यो परमेश्वरबाट आएको वचन हो। सो मैले अघि भन्दै थिएँ कि क्रिसमस ख्रिस्टको बारेमा हो। ख्रिस्ट आउनुभयो आजभन्दा 2000 वर्ष अगाडि संसारमा, त्यसको बारेमा हो। तर ख्रिस्ट किन आउनुभयो? ख्रिस्ट किन आउनुभयो हामीले प्रश्न गरिरहेको थियौँ, र त्यसको उत्तर यही वचन खण्डले हामीलाई दिइरहेको छ कि ख्रिस्ट पापीहरूलाई उद्धार गर्न संसारमा आउनुभयो। अङ्ग्रेजी व्याकरण अनुसार हामी यसलाई 3 भागमा विभाजन गर्न सक्छौँ। र पहिलो भनेको हामी यसलाई येशु ख्रिस्टबाट हामी सुरु गर्न सक्छौँ। जहिले पनि सेन्टेन्समा एउटा वाक्यांशमा सब्जेक्ट हुन्छ, होइन? हामीले त्यो बुझेको छौँ, पढेको छौँ, धेरैजना विद्यार्थीहरू छौँ। त्यहाँनिर भर्ब हुन्छ अनि अब्जेक्ट हुन्छ, होइन? अनि अरू कुराहरू जोडेर आएको हुन्छ। सो सुरुमा हामी के हेर्छौँ कि सब्जेक्टलाई हेर्छौँ। सब्जेक्ट को हुनुहुन्छ यहाँनिर? येशु ख्रिस्ट, उहाँ मुख्य व्यक्ति हुन्छ। अनि दोस्रो के गर्नुभयो? उहाँ संसारमा आउनुभयो। र तेस्रो किन आउनुभयो? पापीहरूलाई उद्धार गर्नलाई। र तपाईँ वचन लेख्ने तपाईँ बानी छ भने, विशेष गरी क्रिस्चियन मित्रहरू, तपाईँले यी 3 बुदाहरू आफ्नो वचन नोटमा लेख्न सक्नुहुन्छ। पहिले तपाईँले येशु ख्रिस्ट लेख्नुहोस्, दोस्रो संसारमा आउनुभयो लेख्नुहोस्, र तेस्रो पापीहरूलाई उद्धार गर्न। अङ्ग्रेजीमा क्राइस्ट जिजस केम इन टु द वर्ल्ड टु सेभ सिनर्स। र सुरुमा हामी येशु ख्रिस्टको बारेमा हेर्नेछौँ। येशु ख्रिस्ट को हुनुहुन्छ? येशु को हुनुहुन्छ? यो भर्खरै पढेको खण्डले नै भनिरहेको छ कि येशु ख्रिस्ट हुनुहुन्छ। ओके, येशु ख्रिस्ट हुनुहुन्छ। येशु ख्रिस्ट, उहाँ चाहिँ येशु चाहिँ नाम अनि ख्रिस्ट चाहिँ जात होइन। ओके, यहाँ जेम्स राई भनेर चाहिँ जेम्स चाहिँ नाम, राई चाहिँ जात भने जस्तो होइन। येशु उहाँको टाइटल हो, ख्रिस्ट भने उहाँको टाइटल हो, यो ओहदा हो, यो अफिस हो। येशु ख्रिस्ट हुनुहुन्छ, येशु मसिहा हुनुहुन्छ, येशु ख्रिस्ट हुनुहुन्छ, मसिहा हुनुहुन्छ भन्नुको अर्थ उहाँ विशेष उद्देश्यको निम्ति अभिषेक गरी छुट्याइएको जन हुनुहुन्छ। अङ्ग्रेजीमा अनोइन्टेड वान भन्छौँ। सो धेरै पुरानो समयदेखि नै परमेश्वरले पापीहरूलाई उद्धार गर्न मसिहा पठाउने प्रतिज्ञा गर्नुभएको थियो, प्रमिस गर्नुभएको थियो, वाचा गर्नुभएको थियो। येशु त्यही प्रतिज्ञा गरिएको मसिहा हुनुहुन्छ, त्यो ख्रिस्ट हुनुहुन्छ। जब जब बाइबलले येशु ख्रिस्ट हुनुहुन्छ भन्छ, यसको अर्थ चाहिँ परमेश्वरले प्रतिज्ञा गर्नुभएको मसिहा ख्रिस्टियन उहाँ हुनुहुन्छ, ए उहाँ आउनुभएछ, परमेश्वर आफ्नो प्रतिज्ञा पुरा गर्नुभएछ भन्ने अर्थ लाग्छ। त्यति मात्र होइन, यसु खालि ख्रिस्ट मात्र हुन्न, परमेश्वरले प्रतिज्ञा गरेको मसिहामै सीमित हुनुहुन्न, तर यसु आफै नै परमेश्वर हुनुहुन्छ। यसु आफै नै परमेश्वर हुनुहुन्छ। सो मित्रहरू, यसु हामी मानिसले ख्रिस्टियनहरूले बनाएको जबरजस्ती बनाएको ईश्वर होइन। यसु एउटा मानिस हुनुहुन्थ्यो, त्यही भएर ख्रिस्टियनहरूले उहाँलाई चाहिँ बुझ्न थाले, उहाँलाई भगवान बनाइदिए। त्यो बाइबलले भन्दैन, यसुलाई मानिसले बनाएको ईश्वर हुनुहुन्न। यसु मानव निर्मित ईश्वर हुनुहुन्न, मानव निर्मित परमेश्वर हुनुहुन्न, तर यसु मानिसलाई बनाउनु नै परमेश्वर हुनुहुन्छ। उहाँ तपाईँले सोचे जस्तो साधु या गुरु हुनुहुन्न। उहाँले ईश्वर बन्नलाई कुनै पहाडको फेदीमा वा रुखको छारे मुनि बसेर अथवा पिपलको बोट मुनि बसेर तपस्या गर्नु भएन। यसुले कहिले पनि त्यो गर्नु भएन। किन? किनकि उहाँलाई त्यो सबै गर्न आवश्यक नै थिएन। उहाँ आफै नै ईश्वर हुनुहुन्छ, उहाँ आफै नै परमेश्वर हुनुहुन्छ। उहाँलाई ईश्वर सम्बन्धी तालिम लिइराख्नु कुनै आवश्यक पर्दैन। र तपाईँहरूले यो कुरा पनि आफ्नो दिमागबाट हटाइदिनुहोस्। सायद तपाईँहरू कतिजनाको यही बुझाइ छ, कतिले पढ्नु पनि भयो होला, कताबाट सुन्नुभयो होला, कि यीशु कृष्णको धेरै अवतारहरूमध्येको एउटा अवतार हुनुहुन्न। ओके, यीशु कृष्णको धेरै अवतारहरूमध्येको एउटा अवतार हुनुहुन्न। यीशु छुट्टै हुनुहुन्छ, उहाँ अद्वितीय युनिक हुनुहुन्छ, उहाँ आदि अनादिदेखिको विशिष्ट परमेश्वर हुनुहुन्छ। यीशु खालि ऐतिहासिक मानिसमै सीमित छैन, एक गुरुमा सीमित छैन, एक चङ्गाइकर्तामा सीमित छैन, एउटा असल शिक्षकमा सीमित हुनुहुन्न। उहाँ त परमेश्वर हुनुहुन्छ, सृष्टिकर्ता परमेश्वर, जसले हामी सबैलाई बनाउनु भयो, जो सुरुदेखि नै हुनुहुन्थ्यो, जतिखेर केही पनि थिएन। सो बाइबलले यीशु ख्रीष्टको परमेश्वरत्व अथवा ईश्वरत्वबारे केही प्रमाणहरू यसरी पेश गर्दछ, म तपाईँहरूको सामु पढ्न चाहन्छु। र तपाईँले फेरि पनि तपाईँको यो बुलेटिनमा भएको यहाँ केही खण्डहरू छन्, अघि मैले देखाएको थिएँ, त्यसमा हेर्नुभयो भने तपाईँले देख्नुहुन्छ। पहिलो युहन्ना, सरी, युहन्ना एक अध्यायको एक पद, युहन्ना एकको एक, आदिमा वचन हुनुहुन्थ्यो, वचन परमेश्वरसँग हुनुहुन्थ्यो, अनि वचन परमेश्वर हुनुहुन्थ्यो। उहाँ आदिमा परमेश्वरसँग हुनुहुन्थ्यो। कलोसी एकको पन्ध्रले पनि भन्दछ, उहाँ अदृश्य परमेश्वरको, यीशु ख्रीष्ट अदृश्य परमेश्वरको प्रतिरूप, सारा सृष्टिका ज्येष्ठ हुनुहुन्छ, किनकि उहाँमा नै सबै थोक सृष्टि भएका थिए। स्वर्गमा र पृथ्वीमाथि भएका दृश्य र अदृश्य थोकहरू, चाहे सिंहासनहरू, चाहे प्रभुत्वहरू, चाहे प्रधानताहरू, चाहे अधिकारहरू, सबै थोक उहाँद्वारै र उहाँकै निम्ति सृजिएका हुन्। फिलिपी दुईको छ, परमेश्वरको स्वरूपमा भएर पनि उहाँले परमेश्वरको बराबरी हुने कुरालाई एउटा पक्रिरहने वस्तु जस्तो ठान्नु भएन, तर आफैलाई रित्याइकन कमाराको रूप धारण गरेर तथा मनुष्य भएर जन्मनु भयो। यीशु परमेश्वर हुनुहुन्छ भने बाइबलले दावी गरेको छ, हामीले बनाएको होइन। उहाँलाई जबरजस्ती तपाईँ हाम्रो भगवान् भइदिनुहोस्, हाम्रो ईश्वर भइदिनुहोस् भने उहाँलाई, उहाँको चरित्रलाई, नैतिक चरित्रलाई, शिक्षालाई देखेर हामीले उहाँलाई मानेको होइन, तर उहाँ आफै नै परमेश्वर हुनुहुन्छ, सृष्टिकर्ता परमेश्वर, जसले आफैलाई संसारमा प्रकट गर्नुभयो, जो आफै 2000 वर्ष पहिले संसारमा आउनुभयो। सो यसो आफैले आफ्नो अनन्त अस्तित्वको बारेमा बोल्नुभएको छ। युहन्ना 17:1-5 जुन तपाईँको बुलेटिनमा छैन, म पढ्नेछु, तपाईँले सुन्न सक्नुहुन्छ। युहन्ना 17:1-5, हे पिता, समय आइपुगेको छ, तपाईँको पुत्रको महिमा प्रकट गर्नुहोस् र पुत्रले तपाईँको महिमा प्रकट गरोस्, किनकि तपाईँले उसलाई सबै मानिसमाथि अधिकार दिनुभएको छ, ताकि तपाईँले उसलाई दिनुभएका सबैलाई उसले अनन्त जीवन दियोस्। अब अनन्त जीवन यही हो कि तिनीहरूले तपाईँ एकमात्र सत्य परमेश्वरलाई चिनुन् र तपाईँले पठाउनु भएको यीशु ख्रीष्टलाई चिनुन्। जुन काम तपाईँले मलाई दिनुभयो त्यो पुरा गरी तपाईँलाई पृथ्वीमा मैले महिमी तुल्याएको छु। विशेष गरी 5 ध्यान दिएर सुन्नुहोस्, अब हे पिता, संसारको सृष्टि हुन अघि तपाईँको सन्मुख मेरो जुन महिमा थियो त्यसैले आफ्नो उपस्थितिमा मलाई महिमित पार्नुहोस्। यीशुले प्रार्थनामा पितासँगको उहाँ एउटा प्रार्थनामा यसरी भन्नुहुँदैछ कि हे पिता, संसारको सृष्टि हुन अघि तपाईँको सन्मुख, तपाईँको अघि मेरो जुन महिमा थियो
त्यसैले त्यही महिमाले आफ्नो उपस्थितिमा मलाई महिमित पार्नुहोस्। येशु परमेश्वर हुनुहुन्थ्यो, उहाँ अनन्त विगतदेखि पितासँग हुनुहुन्थ्यो। हामी पिता पुत्र भन्ने भाषाहरू बाइबलबाट लिएर हामी प्रयोग गरिरहेको छौँ। पिता परमेश्वर, पुत्र परमेश्वर, पवित्र आत्मा परमेश्वर, यो त्रिएक परमेश्वर। हामी एउटै परमेश्वरमा विश्वास गर्छौँ तर तिनवटा व्यक्तित्वहरू, तर हरेक व्यक्ति ईश्वर हुनुहुन्छ, तर त्यो एउटै मात्र परमेश्वर हुनुहुन्छ भने हामी विश्वास गर्छौँ। र पुत्र परमेश्वर जो चाहिँ मानिस बनी आउनुभयो, जसलाई हामी येशु ख्रिस्ट भन्छौँ, उहाँले पिता परमेश्वरसँग उहाँले यसरी संचार गर्नुहुँदैछ कि संसारको सृष्टि हुनुभन्दा अगाडि केही पनि थिएन, तपाईँ हामी थियौँ भन्नुहुँदैछ उहाँले। र तपाईँको सामु जुन मेरो महिमा थियो, तर म मानिस बने, त्यो महिमा फेरि म मानिस बनेर म क्रुसमा जाँदैछु र त्यही महिमाले मलाई फेरि महिमित पार्नुहोस्। सो संसारको सृष्टि हुन अघि को हुनसक्छ? केवल परमेश्वर, जसले संसार सृष्टि गर्नुभयो, उहाँ मात्रै संसारको सृष्टि हुन अघि हुन सक्नुहुन्छ। येशु परमेश्वर हुनुहुन्छ यसको अर्थ, किनकि उहाँ संसारको उत्पत्तिभन्दा अगाडि, सृष्टिभन्दा अगाडि उहाँ हुनुहुन्थ्यो र उहाँले नै सबै कुरा सृष्टि गर्नुभयो। येशु अनन्तको सृष्टिकर्ता परमेश्वर हुनुहुन्छ, उहाँ अद्भुत र अद्वितीय परमेश्वर हुनुहुन्छ। सुमित्रहरू, येशु परमेश्वर हुनुहुन्छ भन्ने कुरा लिएर छक्क पर्नु पर्दैन। येशु ईश्वर हुनुहुन्छ भन्ने कुरालाई छक्क पर्नु पर्दैन, तर छक्क त यस कुरामा पर्नुपर्छ कि यही अद्भुत परमेश्वर, यही अद्वितीय पवित्र सृष्टिकर्ता परमेश्वर येशु ख्रिस्ट मानिस बनी यस संसारमा, यस धरतीमा जहाँ हामी छौँ 2000 वर्ष पहिले आउनुभयो। यो कुरालाई हामीलाई छक्क पार्नुपर्छ कि ईश्वर परमेश्वर, पवित्र परमेश्वर, अद्वितीय परमेश्वर, अद्भुत पवित्र परमेश्वर किन यस संसारमा आउनुभयो। छक्क पर्नुपर्छ हामी कि यही परमेश्वर संसारमा आउनुभयो, मानव बनी आउनुभयो। सो हाम्रो वचनको दोस्रो बुदा, येशु परमेश्वर हुनुहुन्छ तर उहाँ संसारमा आउनुभयो। युनाएको 14 भन्दछ, तपाईँको बुलेटिनमा यहाँनिर त्यो पदहरू दिएको छैन र तपाईँसँग बाइबल छ भने बाइबलमा तपाईँले हेर्न सक्नुहुन्छ। युहन्ना 1:14 अघि मैले तपाईँले युहन्ना 1:1-2 पढेर सुनाएँ कि आदिमा वचन हुनुहुन्थ्यो, सुरुमा वचन हुनुहुन्थ्यो, वचन परमेश्वर हुनुहुन्थ्यो, अनि वचन परमेश्वर हुनुहुन्थ्यो, वचन परमेश्वरसँग हुनुहुन्थ्यो, उहाँ आदिमा परमेश्वरसँग हुनुहुन्थ्यो। अनि 14 भन्छ, अनि वचन, त्यही वचन देहधारी हुनुभयो र अनुग्रह र सत्यताले पूर्ण भए हाम्रो बीचमा बास गर्नुभयो। हामीले उहाँको महिमा देख्यौँ, जुन महिमा पिताबाट आउनुभएको एकमात्र पुत्रको जस्तो थियो। यसको अर्थ यही परमेश्वर, पुत्र परमेश्वर येशु ख्रिस्ट मानिस बनी यस संसारमा आउनुभयो, मानिस बनी आउनुभयो। ख्रिस्ट यस संसारमा कसरी आउनुभयो? मानिस बनी आउनुभयो। उहाँ तर स्वर्गबाट खस्नु भएन, ओके, उहाँ मानिसको रूपमा आउनुभयो, स्वर्गबाट खस्नु भएन। येशु 81 देखा पर्नु भएन, आउट अफ नो वेयर र हेलो आइ एम गड भनेर उहाँले आफूलाई परिचित गराउनु भएन। येशु त्यसरी आउनु भएन, तर आम मानिस नै ख्रिस्ट एक मानिसको रूपमा कन्या मरियमको कोखबाट जन्म लिएर यस संसारमा आउनुभयो। र येशुको जन्म पुरानो करारको भविष्यवाणीबाट सुरु हुन्छ। परमेश्वरले सुरुबाटै बाइबलबाट येशु त्यही परमेश्वर मानिस बनी आउनुहुनेछ भनेर भविष्यवाणी गर्नुभएको थियो। भविष्यवाणी अर्थात् पहिले नै उहाँले बताइदिनु भएको थियो। र यसैया 9:6-7 अघि भर्खर हामीले सुन्दै थियौँ यो खण्ड, फेरि पनि पढ्न चाहन्छु। किनभने हाम्रो निम्ति एकजना बालकको जन्म भएको छ, हाम्रो निम्ति एकजना छोरो दिएको छ, शासन उहाँको काँधमा हुनेछ, उहाँ अचम्मका सल्लाहकार, शक्तिशाली परमेश्वर, अनन्तका पिता, शान्तिका राजकुमार कहलाइनुहुनेछ। उहाँको शासन र शान्तिका बुद्धिले बुद्धिको अन्त कहिले हुने छैन। दाउदको सिंहासन र तिनको राज्यमाथि त्यसलाई न्याय र धार्मिकताको साथ स्थापित गरी स्थिर गराउन त्यस बेलादेखि सदाको निम्ति उहाँले राज्य गर्नुहुनेछ। सर्वशक्तिमान परमप्रभुको जोशले यो पुरा गर्नेछ। यो येशुको जन्म हुनुभन्दा लगभग 700 वर्ष अगाडिको भविष्यवाणी हो। येशुको जन्मै भएको थिएन तर लगभग 700 वर्ष अगाडि येशुको जन्मको बारेमा यसरी भविष्यवाणी गरिएको छ, जुन समयको पूर्णतामा पुरा हुन गयो, जुन आजभन्दा 2000 वर्ष अगाडि पुरा हुन गयो। र लुका 1:30 34 पदले यसरी भन्दछ, 34-35 पदसम्म म पढ्नेछु। स्वर्गदूतले तिनलाई भने, नडराओ मरियम, किनभने तिमीले परमेश्वरबाट कृपा पाएको छौ। अब हेर, तिमीले गर्भधारण गर्नेछौ र एउटा छोरो जन्माउनेछौ र तिमीले उहाँको नाउँ येशु राख्नेछौ। उहाँ महान हुनुहुनेछ र परम प्रधानका पुत्र कहलाइनुहुनेछ र परमप्रभु परमेश्वरले उहाँलाई उहाँका पुर्खा दाउदको सिंहासन दिनुहुनेछ। उहाँले याकुबको वंशमाथि सदा सर्वदै राज्य गर्नुहुनेछ र उहाँको राज्यको अन्त हुने छैन। मरियमले स्वर्गदूतलाई भनिन्, यो कसरी हुन सक्छ किनकि म एक कन्या हुँ? स्वर्गदूतले तिनलाई जवाफ दिएर भन्नुभयो, पवित्र आत्मा तिमीमा आउनुहुनेछ र सर्वोच्चका शक्तिको छाया तिमीमाथि पर्नेछ, यसै कारण जो जन्मनुहुनेछ उहाँ पवित्र अर्थात् परमेश्वरको पुत्र कहलाइनु हुनेछ। येशु जो परमेश्वर हुनुहुन्थ्यो, मानिस बनी मानिसको कोखबाट यस संसारमा आउनुभयो। तर फेरि पनि हामी प्रश्न गर्न सक्छौँ कि येशु स्त्रीबाट किन आउनुभयो? अघि भने जस्तै उहाँ एक्कासी किन देखा पर्नु भएन? स्वर्गबाट उहाँ आफै किन खस्नु भएन? मानिसको रूपमा मानिस भएर किन आउनुभयो उहाँ? किन मानिसको कोखबाट जन्म लिएर आउनुभयो येशूले? किनकि मानिस येशू मानिस बन्नुभयो भने मानव जातिलाई देखाउन पनि उहाँले यसो गर्नुभयो, बुझ्नुहुँदैछ? किनकि मानिस जातिलाई येशू मानिस बन्नुभयो भने देखाउनु हुन्थ्यो। येशु यदि अचानक देखा पर्नु भएको हुन्थ्यो भने अथवा स्वर्गबाट खस्नु भएको हुन्थ्यो भने येशूको मानवत्वलाई मानिसले विश्वासै गर्ने थिएन। उहाँ साँच्चै नै 100% मानिस बन्नुभएको कुरा प्रमाण गर्नलाई उहाँ एउटा स्त्रीको कोखबाट जन्मिनु, किनकि मानिस हुनलाई त मानिसको कोखबाट जन्मिनु पर्छ नि, होइन र? त्यसकारण येशूले स्त्रीको कोखबाट जन्म लिनुभयो। तर कन्या स्त्रीबाट किन? एउटा विवाहित जोडीको सम्बन्धबाट पनि उहाँले जन्म लिन सक्नुहुन्थ्यो होला, तर कन्या भनेको उसको कसैसँग विवाह भएको थिएन, मगनी चाहिँ भएको थियो र उनी कन्या थिइन्, मरियम। कुनै पुरुषसँग सहवास भएको थिएन, सेक्स भएको थिएन, कन्या तर गर्भवती भइन्। कन्याबाट किन आउनुभयो येशू? किन एउटा पुरुष र स्त्रीको सम्बन्धबाट जन्म लिनु भएन? किनकि येशू परमेश्वर हुनुहुन्छ भने देखाउनलाई, किनकि पुरुष र स्त्रीको सम्बन्धबाट जन्मिने परमेश्वर हुन सक्दैन। तर येशू अलौकिक रूपमा उहाँको गर्भधारण भयो र जन्म लिएर आउनुभयो। कन्या स्त्रीको कोखबाट परमेश्वरको शक्तिद्वारा स्त्री गर्भवती भइन् र स्त्रीको कोखबाट येशूले जन्म लिनुभयो। येशू परमेश्वर हुनुहुन्छ भने देखाउनलाई, प्रमाणित गर्नलाई उहाँले स्त्रीको कोखबाट जन्म लिनुभयो। सो येशूको गर्भधारण अलौकिक थियो, साधारण मानिसको भन्दा फरक, तर उहाँको जन्म प्राकृतिक थियो। सो लुका 1:35 भन्दछ, पवित्र आत्मा तिमीमा आउनुहुनेछ र सर्वोच्चका शक्तिको छाया तिमीमाथि पर्नेछ, यसै कारण जो जन्मनुहुनेछ उहाँ पवित्र अर्थात् परमेश्वरको पुत्र कहलाइनुहुनेछ। परमेश्वरले कन्या स्त्री मरियमको कोख पैँचो लिनुभयो, बरो गर्नुभयो र मानिस बने यस धरतीमा आउनुभयो। तपाईँ सोच्न सक्नुहुन्छ कि परमेश्वर कसरी मानिस बन्न सक्नुहुन्छ? परमेश्वर कसरी मानिसको रूपमा आउन सक्नुहुन्छ? यो कसरी हुनसक्छ? के यो सम्भव कुरा हो? हामी आपत्ति जनाउन सक्छौँ, तर सत्य कुरा यही हो कि मानिस परमेश्वर बन्न सक्दैन, मानिस ईश्वर बन्न सक्दैन, तर परमेश्वर मानिस बन्न सक्नुहुन्छ किनकि उहाँ परमेश्वर हुनुहुन्छ। उहाँलाई जे मन लाग्यो त्यो गर्न सक्नुहुन्छ, उहाँलाई आफ्नो इच्छा लाग्दो गर्न सक्नुहुन्छ। त्यही भएर त उहाँ परमेश्वर हो, होइन र? त्यही भएर परमेश्वर मानिस बन्न सम्भव छ, किनकि परमेश्वरको लागि असम्भव केही पनि छैन। सो ख्रिस्ट परमेश्वर हुनुहुन्छ र ख्रिस्ट मानिस हुनुहुन्छ। उहाँ परमेश्वर मानिस बनी आउनुभयो। आजभन्दा लगभग 2000 वर्ष पहिले एउटा मानिस बनी संसारमा उहाँले पाइला टेक्नुभयो। तर किन? हामी मुख्य प्रश्नमा आउँदैछौँ, तर किन ख्रिस्ट, किन परमेश्वर, किन मानिस पनि यस धरतीमा आउनु पर्यो, के को लागि? हाम्रो अगाडि भएको बाइबलले नै हामीलाई उत्तर दिइरहेको छ, अघि भर्खरै पढेको खण्डले, त्यसैले नै 1 तिमोथी 1:15 भन्छ, के भन्छ हाम्रो वचनको तेस्रो बुदा, कि पापीहरूलाई उद्धार गर्नको निम्ति। सो येशू ख्रिस्ट जो परमेश्वर हुनुहुन्छ, पापीहरूलाई उद्धार गर्नको निम्ति उहाँ यस संसारमा आउनुभयो। पापी को हामी कसलाई पापी भन्ने? तपाईँ र मेरो परिभाषा अनुसार हामी पापी ती मानिसहरूलाई भन्छ जसले हत्या गर्छ, जसले चोरी गर्छ, जसले ठग्छ, जसले भ्रष्टाचार गर्छ। भ्रष्टाचारी, देशद्रोही, अत्याचारीहरूलाई हामी पापी भन्छौँ। पाप वा पापी सम्बन्धी हाम्रो परिभाषा मानिसहरूले गर्ने असल खराब कार्यहरूमा आधारित छ। तर मित्रहरू, बाइबलको अनुसार हामी सबै पापी छौँ। बाइबलको अनुसार हामी सबैजना, एकजना पनि नछोडिकन, हामी सबैजना पापी छौँ। हामी कोही पनि धर्मी छैनौँ। पाप केवल हाम्रो खराब कार्यहरूको अभिलेख मात्र होइन, तर पाप त हाम्रो डिएनएमा छ। तपाईँ र मेरो डिएनएमा पाप छ। हामी पापी भएरै जन्म लिन्छौँ। पाप हामीभित्र छ। यदि कसैले हत्या गर्दैन भने यसको अर्थ ऊ पापी छैन भन्नु मिल्दैन। किनकि बाइबलको अनुसार यदि कसैले आफ्नो भाइको विरुद्धमा क्रोध गर्छ, रिसाउँछ भने पनि त्यो हत्या मानिन्छ बाइबलको अनुसार। र यहाँ मध्ये कसैले पनि भन्नु सक्नुहुन्न कि म त कहिले पनि रिसाउँदिनँ, मलाई त कहिले पनि रिस उठ्दैन। यदि तपाईँले त्यसो भन्नुभयो भने कि त तपाईँ झुटो बोल्नुहुँदैछ, कि त तपाईँको दिमाग ठिक छैन। हामी सबैजना पापी छौँ। एक सबैजना एक के गरी सबैजना अपवाद बिना पापी छौँ। र यो बाइबलले हामीलाई भन्दछ। र अघि नै बहिनीहरूले पढ्नुभयो खण्ड, फेरि पनि म पढ्न चाहन्छु। हा, सबै मानिसको बारेमा बाइबलले के भन्दछ? रोमी 3:10-18 धर्मी कोही छैन, एकजना पनि छैन, बुझ्ने कोही छैन, परमेश्वरलाई खोज्ने कोही छैन, ती सबै बरालिएका छन्, तिनीहरू एकसाथ बेकममा भएका छन्, कसैले असल गर्दैन, असल गर्ने एकजना पनि छैन, तिनीहरूका घोक्रा खुला चिहान हुन्, तिनीहरू आफ्ना जिब्रोले छलका कुरा गर्छन्, सर्पको विष तिनीहरूका ओठमा छ, तिनीहरूका मुख खराब शराब र तिता कुराले भरिएका छन्, तिनीहरूका खुट्टा रक्तपात गर्नलाई छिटा छन्, विनाश र दुर्दशा तिनीहरूको बाटोमा छन्, शान्तिको बाटो तिनीहरूले चिनेका छैनन्, तिनीहरूको आँखाको सामने परमेश्वरको भय छैन। मित्र, हामी सबैजना पापी छौँ। बाइबलले भन्दछ अपवाद बिना सबैजना पापी छौँ। धर्मी कोही छैन, एकजना पनि छैन। सायद तपाईँ आफैलाई अरू व्यक्तिहरूभन्दा तुलनात्मक रूपमा राम्रो देख्नुहुन्छ होला, धर्मी देख्नुहुन्छ होला, तपाईँ फलाना जस्तो हुनुहुन्न, तपाईँ ढिस्काना जस्तो हुनुहुन्न होला, तर बाइबल अनुसार यद्यपि तपाईँ नैतिकवान हुनुहुन्छ, तर बाइबलको स्ट्यान्डर्ड अनुसार, बाइबलको मापदण्ड अनुसार तपाईँ हामी सबैजना पापी छौँ। हामी सबैले पाप गरेका छौँ। र हाम्रो यो पाप केवल एउटा साधारण मानिसको विरुद्धमा भएको पाप होइन, एउटा शिक्षकको विरुद्धमा भएको, एउटा मित्रको विरुद्धमा, छिमेकीको विरुद्धमा, श्रीमान श्रीमतीको विरुद्धमा, अभिभावकको विरुद्धमा भएको पाप होइन। यो पाप त युगानुयुगको राजा, अविनाशी, अदृश्य, एकमात्र परमेश्वरको विरुद्धमा भएको पाप हो। हामीले परमेश्वरको विरुद्धमा पाप गरेका छौँ। हामीले सृष्टिकर्ताको विरुद्धमा पाप गरेका छौँ। अघि भर्खरै सुरुमै हामीले सुन्दै थियौँ वचनको खण्डबाट, उत्पत्तिको पुस्तकबाट, कि मानिसको सृष्टि कसरी भयो र मानिस जातिमा कसरी पापले प्रवेश गर्यो। परमेश्वरले मानिस जातिलाई बनाउनु भयो उहाँको उद्देश्यले, उहाँको महिमा गर्न, उहाँमै मग्न हुनको निम्ति। तर मानिस जातिले परमेश्वरलाई छाडेर, मानिसले परमेश्वरको वचनलाई उल्लङ्घन गरे, परमेश्वरको वचनको शासनले रहेनन् रहन चाहेनन्, तर परमेश्वर जस्तो बन्न खोजे, परमेश्वरमा मग्न हुनको साटो उनीहरूले एउटा फलमा मग्न हुन थाले, फलमा आनन्द खोजे, र तिनीहरूले परमेश्वरको वचनको दायरालाई नागेर उनीहरूले परमेश्वरको विरुद्ध पाप गरे, विद्रोह गरे, र त्यसपछि सम्पूर्ण मानिस पापी छन्। हरेक मानिस जो यस संसारमा जन्म लिएर आउँछन् सबै मानिस पापी छन्। र सबै मानिसहरूको भक्तिता, दुष्टता, पापको विरुद्धमा परमेश्वरको क्रोध स्वर्गबाट प्रकट भएको छ। यो सत्यता बाइबलले बताइरहेको छ। हामी मानिस जाति सबैजना आत्मिक रूपमा मरेका छौँ। हामी हरेक मानिस आत्मिक रूपमा मरेका छौँ। हामी जब जन्म लिन्छ, एउटा जब बालकको जन्म हुन्छ, ठिकठाक हुन्छ, डक्टरले उसलाई सबै कुरा चेक गर्छ, होइन, उसको मुटुको धड्कन कस्तो छ, उसको ओजन कति छ, होइन, सास फेरिरहेको छ कि छैन, उसको रक्तचाप कति छ, सबै कुरा उसलाई जाँच्छ। तर त्यो बालक शारीरिक रूपमा ठिकै छ, जिउँदैछ, जन्म लिन्छ, तर आत्मिक रूपमा मरेर जन्मेको हुन्छ। आत्मिक रूपमा मर्नु भनेको के हो? आत्मिक रूपमा मर्नु भनेको परमेश्वरको सम्बन्धबाट अलग हुनु हो। भनेको हरेक मानिस जो संसारमा जन्म लिन्छ ऊ परमेश्वरको सम्बन्धबाट अलगिएर जन्म लिन्छ। आदम र हव्वाले परमेश्वरको आज्ञालाई उल्लङ्घन गरेर निषेध गरेको फल खाए, तब परमेश्वरले पूर्व चेतावनी दिनुभए अनुसार तिनीहरू आत्मिक रूपमा तुरुन्तै मरे। परमेश्वरले भन्नुभएको छ जुन दिन तिमीहरूले त्यो फल खान्छौ तिमीहरू तुरुन्तै मर्नेछौ। तिनीहरूले फल खाए, परमेश्वरको वचनलाई उल्लङ्घन गरे र उनीहरू त्यही दिन मरे। भन्नु गर्थ्यो उनीहरू त्यही दिन परमेश्वरको सम्बन्धबाट उनीहरू अलग भए। परमेश्वरले आदम र हव्वालाई अदनको बगैँचाबाट बाहिर निकालिदिनु भयो। त्यस समयदेखि हरेक मानिस आत्मिक रूपमा मरेको छ, परमेश्वरबाट अलग भएको छ। पवित्र परमेश्वरको विद्रोहमा मानिसहरू जिउँछन् र विद्रोह गर्दै मानिसहरू मर्छन्। ख्रिस्ट बिना हरेक मानिस आत्मिक रूपमा मरेको छ। सम्पूर्ण मानिस जाति पूर्ण रूपमा भ्रष्ट छ। हाम्रो जीवनको हरेक पक्षमा पापको असर पुगेको छ, पापद्वारा प्रदूषित भएको छ हाम्रो जीवनको हरेक पक्ष। हाम्रो हृदयमा पापले असर गरेको छ। त्यही भएर त हामी हाम्रो परिवारलाई प्रेम गर्न सक्छौँ, पैसालाई प्रेम गर्न सक्छौँ, विभिन्न थोकलाई प्रेम गर्न सक्छौँ, तर परमेश्वरलाई प्रेम गर्न सक्दैनौँ। किन? किनकि हाम्रो हृदयमा पापले असर गरेको छ, हाम्रो समाजमा पापले असर गरेको छ। हामी सबै कुरा बुझ्न धेरै कुरा बुझ्न सक्छौँ, हामी हिसाब बुझ्न सक्छौँ, दुईमा दुई जोडेर हामी चार निकाल्न सक्छौँ, होइन? हामी विज्ञान बुझ्न सक्छौँ, धेरै कुरा हामी बुझ्न सक्छौँ, तर परमेश्वरको वचन बुझ्न सक्दैनौँ। परमेश्वरको वचन हामीलाई यो विश्वासै लाग्दैन, हाम्रो दिमागमा पस्दैन। र संसारको जति नै बुद्धिमानी मानिस भए तापनि वैज्ञानिक मानिसले पनि परमेश्वरको वचन ग्रहण गर्दैन। किन? किनकि उसको समाजमा पापको भाइरस पसेको छ, पापको भाइरस पसेको छ, जसले उसको दिमागलाई ह्याङ गरिदिएको छ। त्यही भएर उसले परमेश्वरको वचनलाई बुझ्न सक्दैन। म पापियो भने उसले बुझ्न सक्दैन। पापले हाम्रो हृदयमा, हाम्रो समाजमा, साथै पापले हाम्रो इच्छामा पनि असर गरेको छ। हामी विभिन्न छनौट गर्न सक्छौँ, हामी कहाँ बस्ने, कसलाई बिहे गर्ने, के खाने, के लगाउने, यो सबै कुराहरू छनौट गर्न सक्छौँ, तर हामी परमेश्वरलाई छान्न सक्दैनौँ, परमेश्वरलाई रोज्न सक्दैनौँ। किन? किनकि हाम्रो छनौटमा पापले असर गरेको छ। त्यति मात्र होइन, हाम्रो विवेकमा पनि पापले असर गरेको छ। एउटा साधारण रूपमा, तुलनात्मक रूपमा हामी असल र खराब के हो छुट्याउन सक्छौँ, तर निर्दिष्ट रूपमा, निर्णायक रूपमा परमेश्वरलाई र पापको बीचको भिन्नता हामी छुट्याउन सक्दैनौँ। सो मानिस जाति, सम्पूर्ण मानिस जाति आत्मिक रूपमा मरेको छ, भ्रष्ट छन्, नैतिक रूपमा परमेश्वरलाई खुसी पार्न पनि असम्भव छ, असक्षम छन्, असक्षम। हामी परमेश्वरलाई खुसी पार्न सक्दै सक्दैनौँ, किनकि हामी पापमा मरेका छौँ। हाम्रो सबै धर्म कर्म, हाम्रो सबै असल कार्यहरूले हामीलाई, त्यो कार्यहरूद्वारा हामी परमेश्वरलाई खुसी पार्न सक्दैनौँ। यसै याद 66 6 यसरी भन्दछ, हामी सबै अशुद्ध मानिसै भएका छौँ र हाम्रा सबै धार्मिक काम फोहोर जुत्रा झैँ छन्, फोहोर कपडा झैँ छन्। पवित्र परमेश्वरको सामु हाम्रा सबै धार्मिक कामहरू फोहोर कपडा झैँ, फोहोर बोरा झैँ, च्यातिएको बोरा झैँ। हाम्रो सबै असल कामहरू, हाम्रो पुण्य, हाम्रो नैतिकता पवित्र परमेश्वरको सामु एउटा बागमती जस्तो छ, गनाउने बागमती जस्तो छ, राम्रो छैन, दुर्गन्धित छ। हाम्रो अवस्था यस्तो छ, हाम्रो पापको दाग यति गाढा छ कि मित्रहरू, यति गाढा छ कि हाम्रो धार्मिक कार्यहरूले यसलाई पखाल्न सकिँदैन। बाल्टीका बाल्टी गाई भैँसीको शुद्ध दुधले दिनै नआउनुहोस्, तर तपाईँको पापको दाग मेटिनेवाला छैन। पशुपन्छीहरूको रगतको खोला बगाइदिनुहोस्, तर तपाईँको पापको दाग मेटिनेवाला छैन। तीर्थ व्रत दान दक्षिणा पुण्य तीर्थयात्रा पूजा यज्ञ यी सबै क्षेत्रमा तपाईँ उत्कृष्ट हुनुहोस्, महायज्ञ चलाइदिनुहोस्, तर तपाईँको पाप क्षमा हुनेवाला छैन। किनकि हाम्रो पाप साधारण छैन, हामीले गरेको पाप हामीले सृष्टिकर्ताको विरुद्धमा, अनन्त परमेश्वरको विरुद्धमा गरेको पाप छौँ, र हामी हाम्रो आफ्नो प्रयासले हामी आफैलाई बचाउन सक्दैनौँ। केवल परमेश्वरले मात्र हामीलाई परमेश्वरबाट बचाउन सक्नुहुन्छ,
Only God can save us from God. यदि परमेश्वरबाट हामीलाई कसैले बचाउन सक्ने हुन्थ्यो भने परमेश्वर भन्दा त्यो मानिस वा त्यो चीज त्यो थोक शक्तिशाली हुन सक्थ्यो तर परमेश्वरको क्रोधबाट परमेश्वरको दण्डबाट न्यायबाट हामीलाई खालि परमेश्वरले मात्र बचाउन सक्नुहुन्छ त्यसै कारण त खुसीको कुरा यहाँ छ आजभन्दा 2000 वर्ष पहिले यही परमेश्वर हामीलाई बचाउन भने मानिसको रूपमा यस संसारमा आउनुभयो क्रिसमस यो सुसमाचारको बारेमा हो येशु ख्रीष्ट पापीलाई बचाउनलाई संसारमा आउनुभयो यो हो क्रिसमसको सन्देश सुरुदेखि भनिरहेको छु क्रिसमस मनोरञ्जनको बारेमा होइन क्रिसमस विभिन्न भोजनको बारेमा होइन लत्ता कपडाको बारेमा होइन सान्टा क्लसको बारेमा होइन ता झिलिमिली बिजुली बत्तीको बारेमा होइन क्रिसमस न त दसैँ हो न त क्रिसमस तिहार हो हाम्रो यो सब होइन क्रिसमस भनेको यही सन्देश हो कि ख्रीष्ट जो परमेश्वर हुनुहुन्छ उहाँ आफै हामी पापीहरूलाई उद्धार गर्नलाई यस संसारमा आउनुभयो किनकि हामी आफैले आफूलाई बचाउन सक्दैनथ्यौँ हामी आफैले आफूलाई परमेश्वर कहाँ जाने योग्यको बनाउन सक्दैनथ्यौँ हामीले बनाएको हाम्रो मानव निर्मित भर्याङ परमेश्वर कहाँ स्वर्गसम्म जै कहिले पनि पुग्न नसक्ने थियो त्यसकारण परमेश्वर आफै ओर्ली यस ठाउँमा आउनुभयो हामी परमेश्वर कहाँ जान सक्दैनौँ त्यसकारण परमेश्वर हामी कहाँ आजभन्दा 2000 वर्ष अगाडि आउनुभयो येशु ख्रीष्ट मानिसको रूपमा आउनुभयो मानिसको रूपमा उहाँ जिउनुभयो उहाँले संसारमा हुँदाखेरि 2000 वर्ष अगाडि विभिन्न कार्यहरू गर्नुभयो उहाँले रोगीहरूलाई निको पार्नुभयो भूतहरू दबाउनुभयो मरेकालाई पुनर्जीवित पार्नुभयो उहाँले भोकाहरूलाई उहाँले खुवाउनुभयो कुष्ठ रोगीहरूलाई निको पार्नुभयो प्रकृतिमाथि आफ्नो अधिकार उहाँलाई देखाउनुभयो कि उहाँले आदिलाई शान्त पार्नुभयो विभिन्न अधिकारहरू देखाउँदै विभिन्न कार्यहरू गर्दै सेवा गर्दै येशु ख्रीष्ट क्रुससम्म जानुभयो पापीहरू खातिर उहाँ क्रुसमा मर्नुभयो परमेश्वर क्रोध आफूमाथि लिनुभयो परमेश्वरबाटको दण्ड आफूले लिनुभयो पापी मर्नुपर्ने क्रुसमा येशु ख्रीष्ट आफै झुन्डिनुभयो र परमेश्वरको क्रोधलाई साम्य पार्दै पापीको पाप क्षमाको निम्ति क्रुसमा उहाँ मर्नुभयो गाडिनुभयो त्यति मात्र होइन उहाँ तेस्रो दिन पछि फेरि जीवित भई उठ्नुभयो उहाँ अहिले स्वर्गमा हुनुहुन्छ उहाँ अहिले स्वर्गबाट परमेश्वरको दाहिने हातबाट शासन गरिराख्नु भएको छ र उहाँ एक दिन फेरि फर्की आउनुहुनेछ फेरि बालकको रूपमा होइन फेरि डुणमा एउटा गोठमा जन्म लिएर होइन फेरि क्रिसमस मनाउने हामीलाई अवसर दिनलाई होइन तर न्याय गर्नलाई उहाँ फर्की आउनुहुन्छ संसारको न्याय गर्नलाई उहाँ एकपल्ट बालकमा मर्नलाई आउनुभयो थुमा चाहिँ आउनुभयो उहाँ फेरि आउनुहुँदैछ सिंह चाहिँ उहाँ आउनुहुँदैछ न्याय गर्नलाई त्यही भएर प्रिय मित्रहरू क्रिसमसको सन्देश यही हो कि येशु ख्रीष्ट फर्की आउनुभन्दा अगाडि तपाईँहरू हामी यस पृथ्वीमा हुँदा नै हामी येशु ख्रीष्टमा विश्वास गरौँ र तपाईँहरू कतिजनाले येशुलाई चिन्नु भएको छैन म तपाईँहरूलाई यही निमन्त्रणा दिन चाहन्छु उत्साह दिन चाहन्छु कि येशुमा तपाईँले भरोसा राख्नुहोस् आफ्नो पाप स्वीकार गर्नुहोस् येशुमा विश्वास गर्नुहोस् येशुमा किन विश्वास गर्ने किनकि येशुले मात्र तपाईँ र मलाई तपाईँले मेरो पापबाट बचाउन सक्नुहुन्छ तपाईँलाई तपाईँको अभिभावकले तपाईँको शिक्षकले एउटा वास्तविकता भनेको छैन कि तपाईँ र म परमेश्वरको क्रोध मुनि छौँ स्कुलले पढाउँदैन यो कुरा अभिभावकले भन्दैन यो कहीँ पनि यो कुरा हामी सिक्न पाउँदैनौँ केवल परमेश्वरको वचनले मात्र हामीलाई भन्दछ कि हामी सबैजना परमेश्वरको क्रोध मुनि छौँ हामी सबैले सृष्टिकर्ता परमेश्वरको विरुद्धमा पाप गरेका छौँ हामी उहाँलाई चिन्दैनौँ उहाँलाई खोज्दैनौँ खोज्यौँ भने पनि हामी इक्जाम पास गराउन खोज्छौँ भिसा लागोस् भनेर खोज्छौँ हे भगवान् यति त गरिदिनुहोस् हामी आफ्नै स्वार्थपूर्तिको लागि उहाँलाई खोज्छौँ तर उहाँ को हुनुहुन्छ भनेर उहाँलाई चिन्न चाहँदैनौँ र उहाँलाई महिमा दिन चाहँदैनौँ उहाँको निम्ति जिउन चाहँदैनौँ हामी सबै बरालिएका छौँ हामी बेकममा भएका छौँ हामी परमेश्वरको विरुद्धमा हरेक दिन विद्रोहको नारा लगाउँदै परमेश्वरलाई हाम्रो जीवनको सिंहासनबाट उतार्दै हामी जिइरहेका छौँ तर परमेश्वर हामीप्रतिमा दयालु हुनुहुन्छ परमेश्वर प्रेमिलो अनुग्रही परमेश्वर हामी जस्तो पापीलाई शत्रुहरूलाई अपराधीहरूलाई बचाउनु निम्ति यस संसारमा आउनुभयो यो सोच्न पनि हामी सक्दैनौँ कि आफ्नै अपराधीहरूलाई बचाउनु निम्ति आफै यस संसारमा आउनुभयो क्रुसमा मर्नुभयो क्रिसमस खालि येशूको जन्मको बारेमा होइन क्रिसमस त येशूको मृत्युको बारेमा विशेष गरी येशू जन्म लिनुभयो त्यतिमा सीमित छैन तर येशू किन जन्म लिनुभयो उहाँ मर्नलाई जन्म लिनुभयो के को लागि तपाईँ र मेरो पापको खातिर
र यहाँहरूलाई म उत्साह दिन चाहन्छु, तपाईँले येशूमा विश्वास गर्नु, जीवन पाउनुहोस्, अनन्त जीवन पाउनुहोस्। वास्तविक जीवन येशूमा छ, वास्तविक तपाईँले जीवनको उद्देश्य येशूमा पाउनुहुन्छ। पाप क्षमा, परमेश्वरसँग मिलापमा तपाईँ आउनुहोस्। यतापट्टि त्यो गर्न तपाईँ चाहनु भएन भने वार्निङ कि येशू फर्किआउनुहुँदैछ, त्यो जतिखेर पनि हुनसक्छ। तपाईँको ड्रिम पुरा नहुनसक्छ, तपाईँको सपना पुरा नहुनु पनि सक्छ। भोलि यो गरौँला, त्यो गरौँला, अनि त्यसपछि विचार गरौँला भन्ने तपाईँको सपना हो, तर त्यो दिन नआउन सक्छ। येशु जतिखेर पनि फर्किआउन सक्नुहुन्छ। यदि उहाँ फर्की आइहाल्नु भयो भने ढिलो भइसकेको हुनेछ। त्यही भएर आजै समय छँदै, त्यही भएर तपाईँको मित्रहरूले तपाईँलाई फ्रेम गरेर यस ठाउँमा बोलाएको छ, ताकि तपाईँहरूले यो सन्देश सुन्न सक्नुभएको होस् भनेर। तपाईँलाई हामी यहाँ नचाहेर, नाचेर, नाटकहरू देखाएर, रमाइलो गरेर तपाईँले हामीले पठाउन सक्थ्यौँ, तर त्यो प्रेमिलो कुरा हुने थिएन, किनकि तपाईँले हामीले वास्तविकता भनेको भनिदिउँ न भने हामी तपाईँलाई प्रेम गरेको हुने छैन। तर वास्तविकता यही हो कि तपाईँलाई पनि येशू चाहिन्छ। र तपाईँमा जिज्ञासा छ, तपाईँ जान्न चाहनुहुन्छ, बुझ्न चाहनुहुन्छ भने हामीहरूमध्ये कसैलाई भेट्न सक्नुहुन्छ। तपाईँलाई जसले निमन्त्रणा दिएर ल्याउनु भयो उहाँलाई सोध्न सक्नुहुन्छ, वा तपाईँ यस हलमा हरेक शनिबार 10:30 आउन सक्नुहुन्छ। हामी हरेक शनिबार यसै हलमा भेला हुने गर्दछौँ, र आज गरेको सङ्गति जस्तै, ठ्याक्कै त्यस्तै सङ्गति हामी गर्ने गर्छौँ। र आज तपाईँलाई नाचगान देखाएर रमाइलो गराएको हुन्थ्यौँ, र शनिबार बोलाउँदाखेरि चाहिँ त्यो नपाउँदाखेरि तपाईँ निराश भएर फर्किन सक्नुहुन्थ्यो, तर आज जे छ तपाईँले त्यही पाउनुहुनेछ शनिबार पनि। त्यही भएर तपाईँहरूलाई हामी उत्साह दिन चाहन्छौँ, शनिबार आउनुहोस्, तपाईँको मित्रहरूसँग आउनुहोस्, र हामी तपाईँहरूलाई येशूको बारेमा अझ धेरै बताउनलाई धेरैभन्दा धेरै खुसी हुनेछौँ। र हरेक शनिबार हामी 10:30 यस ठाउँमा भेला हुनेछौँ। किन? स्वर्ग जानलाई, पुण्य कमाउनलाई होइन, ओके, पोइन्ट्स कमाउनलाई होइन। हामी यहाँ किन भेला हुन्छौँ? स्वर्ग गइहालिन्छ कि भनेर भाग्य चिट्टा खेलेको कारणले गर्दाखेरि होइन, अथवा परिवारलाई राम्रो हुन्छ, व्यवसाय सप्रिन्छ, वा जीवनमा फलिफाप हुन्छ भनेर हामी यहाँ भेला हुँदैनौँ। तर एउटै कारण कि हाम्रो, हामी जस्तो पापीहरूलाई उद्धार गर्न संसारमा आउनुहुने येशु ख्रिस्टको आराधना गर्नलाई। सो आजको दिनको यस क्रिसमस उत्सवको मुख्य है उत्सव पछाडिको मुख्य कारण येशु ख्रिस्ट हुनुहुन्छ। हामी मध्ये कोही पनि होइन, येशु ख्रिस्ट हुनुहुन्छ। येशु ख्रिस्ट नै क्रिसमसको केन्द्रमा हुनुहुन्छ। ही इज द रिजन फर द सिजन। अनुसार हामी प्रार्थना गर्नुहुन्छ।